इनकी खिदमत आप खुद कीजिए ताकि आपकी जो कम्युनिटी है ये सिर्फ यहाँ लंदन की मैं बात नहीं कर रहा हूँ, हमारा पूरा वेस्ट की तरफ हमारा कंट्रोल करने की कोशिश है कि ताकि तमाम मुख्तलिफ सोसाइटी से लड़कों को लड़कियों को बुलाया जाए, एजुकेट किया जाए ताकि वो वापस अपनी जाके सोसाइटी में उन्हें सर्व कर सके। थैंक यू वेरी मच। और मैं फिर एक दफा आप लोगों का शुक्रगुजार हूँ कि बहरहाल आप लोगों ने ये टाइम दिया और मेरे भाई हैं वो आपने रिक्शर किया वो दे दी होंगी भारत, जिसको भी जो बाद में क्वेश्चन हो मैं हाजिर हूँ, जितना जानता हूँ बता दूंगा इंशाल्लाह। थैंक यू वेरी मच।
जी बहुत बहुत शुक्रिया ये मौलाना सैयद अदर रज़वी साहब के जो आपने इस इंस्टीट्यूट के बारे में आप मालूमात फराहम कर रहे थे। तो बजाय इसके कि हम किसी और मौजू की तरफ जाएं तो इसी तरह का एक और हमारा इंस्टीट्यूट जो जहां आपके इसी यूके में आपकी खिदमत के लिए मौजूद है इस्लामिक कॉलेज के अनुमान से आज इस हवाले से मौलाना तकी रज़वी साहब यहाँ मौजूद हैं और वो भी चाहते हैं कि इस हवाले से आपको जो यहाँ जो कुछ किया जा रहा है इसी यूरोप में रहते हुए तो यहाँ आकर वो कुछ मालूमात आपको देंगे। मैं उनसे दरख्वास्त करूँगा कि वो 5 मिनट के अंदर अपने इस स्पीच में पेश करें। एक सलवार पढ़ो मोहम्मद
scholars for giving me the opportunity to give a little presentation. I'll start with the ayat of the Quran, which is from Surah 1, the second ayat in which Allah subhanahu wa ta'ala says, وَالَّذِي بَعَثَ فِي الْأُمِّيِّينَ رَسُولٌ مِّنْهُمْ. Now that translation of that ayat is thus, He it is who raised amongst the inhabitants of Mecca an apostle from amongst themselves. A little brief explanation of this is that he who selects the prophet selected a prophet amongst the people for the people. In others, there's a very important understanding to be had over there, and that is we have to create messengers from the people for the people. In others, that statement which Maulana just went through regarding the events in Najaf and the fact that they're opening a madrasa, that is a continuous requisite for the expansion of the need of ulema of our community. For we have to make an effort, like we have discussed our previous discussions with Maulana, that as it is presently, if we were to look at the statistics of the Maulanas in England, we're talking about a large proportion of the Maulanas within the ranks of 55, 60 and above. In other words, well over 60% of our Maulanas are within the 60 and above age bracket. Alhamdulillah, in that sense, I'm in the lower bracket. But having said that, the main thing is that we have a very small proportion of Maulanas for the future, trying to fill up the ranks and files of Maulanas, which are, inshallah, God give all our 60s and above long life. One strives for that. But we have to also project the future of how are we going to fill up the community's needs of the future. Hence the reason why it's very important to understand that, yeah, laughter on one side, the necessity is to understand that there's beyond a joke. And that is that we have to make sure that the future is catered for. And one of the most important ways of catering for the future when it comes to the ulema is to train the ulema of the future, either in the form that has been just suggested through the Maulana, or what we've been developing since 1997 in the form of the Islamic College. In that Islamic College, we've developed various types of courses, both the BA and the MA courses, and the PhD, and something called a DProf, which is a professional doctorate. But what we've developed on the academic side is a full range of teaching, a full range of studies, where our youngsters, you see, even when it comes to advising the governments, most of the people who are giving Islamic advisors to the government are non-Muslims, who have not been trained within the Islamic framework to tell people what are the Islamic requirements of the Muslim community. From our courses, we can develop the future advisors of the community, future governmental advisors, future community teachers, future community professionals within the Islamic field. So within the BA Islamic Studies or Master's professional courses, we've got a lot of courses which are validated by Middlesex University. So in fact, the student actually gets a qualification of a Master's or BA or PhD, which is given from Middlesex University. I've given out these leaflets. Brothers have made the effort of passing these on. So we've got the two main ones, which is the academic, the BA and the PhD. What we're launching this year, and we've been building it over the last several years, is a full-fledged HOSA program here, based on the traditional HOSA. And this is this program here, which is which you've got the green leaflet for, in which we've developed a program which matches up with the program of HOSA in Myanmar, where the students are being taught the same syllabus, or relatively the same syllabus, which will enable the student to raise himself or herself, because it is going to be both for sisters as well, raise themselves to a level where once they complete the program, this program, they will be able to advance further to an international HOSA positively and correctly in the manner that they would have reached those standards which would enable them to enter the HOSA directly in Qom or any other international HOSA. What provision we're providing is this, that alhamdulillah, the Islamic College has a large space which we're going to be converting into a hostel environment, where we can have up to 10 to 15 HOSA students, residents. If we can raise the number of students we want, then we will have the girls' residence in the college, and we will have a second residence for the boys outside. We will also be giving them a Shahriya as well, so that they're able to have some type of financial expenditure, a nominal expenditure. We won't be giving them a 1,500 salary or something. That's something very nominal, which will enable them to have their own personal expenses. So we've got two major courses being developed at the college now. One is the academic one, which is Middlesex University. The second one is this HOSA Ilmiyeh London, in reality, the London HOSA Ilmiyeh, which is being developed on the basis of this idea. And within the limited time that I have, I'd like to conclude by saying this, that the future of our community is based on how we train the next generation of the Maulanas. If we do not strive towards sacrificing at least one of our sons, one of our daughters, towards that aspiration, then in the future, don't the doctors, in the future, let me tell you, the doctors should not tell the Maulanas that you're not answering to our needs. Because you will be raising the most ignorant people to become Maulanas, then you will be expecting them to answer to your doctoring issues. You should be able to sacrifice your children who could become doctors to become Maulanas, so then they can answer to your worldly expectations. Don't have worldly expectations and raise an ignorant generation of Maulanas. Blatant as that. Raise a generation of Maulanas who can answer to your problems, and that can only happen if you are genuinely, willingly ready to sacrifice a son or a daughter who would otherwise have become a doctor, but you've allowed her to become a Maulana, or you've allowed her to become a Maulana. That should be our aspirations. That should be our expectation, that we're raising the best quality to answer to the best problems that are in the world. If we can't, then we've not fulfilled our position. I'm very grateful for the time given to me. I'm extremely honored that and humbled by the fact that on a short notice, Maulana's gave me the opportunity to explain to you this, but please go away with a very positive thought in your mind that your future is your children. Your children can only be raised by the future of the Maulana's that you enable them to raise them. Thank you very much. Salawat.
انتہائی مختصر وقت میں مولانا نے ایک مطلب جو ہے اس کو بیان کرنا چاہا. میں سمجھتا ہوں کہ جو پیغام وہ دینا چاہتے تھے وہاں تک پہنچ گیا. خوران و برادران جیسا کہ آپ متوجہ ہیں کہ مجھ سے اور معاشی یورپ یہ کوئی آج کی بات نہیں ہے, ایک عرصہ سے آپ کی خدمت میں موجود ہے اور پوری قوم کی خدمت کے لیے صاف ظاہر ہے کہ ایک پروگرام بنانا پڑتا ہے, ایک نیٹ ورک بنانا پڑتا ہے. تو ہمارے اس وقت جو بالخصوص ہندو پاک کے اردو اسپیکنگ کمیونٹی جو آباد ہے, سمٹی کے قریب جو ہے ادارے یو کے میں جو موجود ہیں, ان کو مضبوط کرنے کے لیے اور ان کے ساتھ مشہور علماء اور پوری قوم کا تعلق برقرار رکھنے کے لیے مشہور معاشی یورپ نے اپنے امریلا کے نیچے امامیہ کونسل کا ایک شعبہ اس کو کریٹ کیا, اور اس امامیہ کونسل نے ہر ادارے سے خود اس ادارے کی طرف سے جو دو نمائندے پیش کیے جاتے ہیں جو اس کے ممبر ہوتے ہیں اور مختلف امور پر اس کی میٹنگز بھی ہوتی ہیں. آج بھی جو ہے وہ اس امامیہ کونسل کے ممبران کے یہ اداروں یہاں موجود ہیں, اور امامیہ کونسل اور امامیہ مسجد علماء جس کے امبریلا کے نیچے امامیہ کونسل کام کرتی ہے, اس کے درمیان کوآرڈینیشن برقرار رکھنے کے لیے امامیہ کونسل کے لیے جو ہم نے کوآرڈینیٹر مقرر کیے ہیں, جو آئین کے مطابق صدر مجلس مجلس اسلام سید رضی صاحب نے برادر احسان رضا امامیہ کونسل کے مرکزی کوآرڈینیٹر ہیں, میں اس سے درخواست کروں گا کہ وہ اسٹیج پر آئیں اور اس حوالے سے اپنے جو ہے گزارشات آپ کے سامنے پیش کریں. اور انہوں نے ایک خصوصی پروجیکٹ پر بھی کام کیا ہے, یقیناً آپ کے لیے بہت مفید ہوگا. ہم چاہیں گے کہ وہ اس پروجیکٹ کے حوالے سے بھی ناظرین کو سامعین کو آگاہ کروائیں.
السلام علیکم معزز عالم دین بہنوں اور بھائیوں, آپ سب کو بہت بہت سلام. اور یہ بڑا اچھا موقع ہے کہ مجلس علماء کے اتنے بڑے پلیٹ فارم سے ہم یہاں کچھ اپنے آپ کو آرگنائز کر سکتے ہیں. علامہ اقبال کا ایک شعر ہے جو میں آپ کی خدمت میں پیش کرتا ہوں, آتی ہے ہم سارے قوم کا بھائی بھی ہوتا ہے. خودی کو بلند کر اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے. ہماری قوم کو اتنا آگے بڑھنا چاہیے کہ ہم ایک انفلوئنسل ایلیمنٹ آف دا کمیونٹی ہو جائے. ہماری یہ پلیٹ فارم بہت بڑا پلیٹ فارم ہے جس کو ہم ابھی تک صحیح معنوں میں یوز نہیں کر رہے ہیں. یہ عالم دین کا مسئلہ نہیں ہے, یہ آپ اور میرا مسئلہ ہے کہ ہم ایز اے قوم آگے بڑھیں اور بڑھ کے دیکھیں ہم اپنی کمیونٹی کے لیے کیا کر سکتے ہیں. یہ بہت ضروری ہے اگر آج کی دنیا میں ہمیں ترقی کرنا ہے, ہماری کمیونٹی کو ترقی کرنا ہے, تو بغیر آپ لوگ اپنا ایک قدم بڑھائیں یہ کمیونٹی کبھی ترقی نہیں کر سکتی. اس سلسلے کے تحت گائیڈنس آف مولانا علی رضا صاحب اور مجلس علماء ہم نے کئی پروگرام شروع کیے ہوئے ہیں جو ہم ازاداری کے علاوہ کرنے کی کوشش کرتے ہیں کہ ایز اے شیعہ ایز اے کمیونٹی بھی اویئر ہونا چاہیے. اس میں ہم نے جو کوششیں کی ہیں اب تک اور یہ ابتدا ہے, ہم بہت آگے کام کرنا ہے اس پہ. ایک تو ہم چاہ رہے ہیں کہ ہمارے پولیٹیکل سائڈ بھی تھوڑی ایکٹیو ہو جائے, ہم تھوڑا سا کچھ اپنی انفلوئنس بھی یوز کریں. اور ضروری نہیں ہے کہ ہم منسٹر بن جائیں یا کچھ بن جائیں, بٹ جہاں تک ہم مل کے پولیٹیکل سائڈ پہ کام کریں, اپنے اپنے علاقوں میں اپنے کاؤنسلر سے ملیں, ان کو بلائیں, ان کو بتائیں ہم ہیں کیا اور ہمارے پاس کیا پاور ہے ایز اے ووٹر, تو اس سے ہمیں کافی فرق پڑ سکتا ہے. اس پہ کافی لوگوں سے ہم نے ملاقاتیں کی ریسنٹلی. الحمدللہ تشیعوں کے تقریباً 8 یا 9 کاؤنسلرز ہیں پورے یو کے میں, ان کے ساتھ ہم نے دعوت کی, بیٹھے, ذکر کیا, اوپن ڈسکشن رہا ہمارا 3 گھنٹے تک, جس میں مولانا علی رضا صاحب تھے, میں تھا اور کچھ لوگ تھے. صرف ہم نے جنرل ڈسکشن کی کہ ہم کر کیا سکتے ہیں اپنی قوم کے, اور الحمدللہ سے کافی آئیڈیاز آئے ہیں جس پہ ہم کوشش کر رہے ہیں. انڈیویجولی آپ اپنے طور پہ دیکھیں آپ لوگ کیا کر سکتے ہیں, آپ کے پاس جو کاؤنسلرز ہیں یا ان سے ریگولرلی ملاقاتیں کریں ایز اے سینٹر, اور ایک پتہ جب ہماری کمیونیکیشن شروع ہوگی تو ضرور اس میں ہم کو سب کا بھلا ہوگا. اس میں اگر ہم یہ نہ کریں تو میرے ذاتی خیال ہے ہماری کمیونٹی آگے چل کے بہت دشواریوں کا شکار ہوگی. تو یہ بہت ضروری ہے ہمارے لیے اور ہماری آنے والی جنریشن کے لیے کہ ہم کچھ کریں جو یہاں کے حالات بدل رہے ہیں اس کے ساتھ ہمارے مسئلے حل ہوتے رہیں. دوسرا جو ہم کافی کوشش کر رہے ہیں, انٹر فیتھ کی ہر کمیونٹی میں ہوتا ہے, تو ہم اپنے لوگوں کے ساتھ ملیں کہ بتائیں کہ بھائی ہم ہیں کیا. بہت ساری جگہ یہ ہوتا ہے کہ ہم اپنے ہی گھر کے اندر بند ہوئے ہوئے اس کے باہر نکلتے نہیں, بٹ یہ بہت ضروری ہے کہ آپ لوگ سب مل کے کریں. ہم نے بھی کوشش کی ہے, اگر ہمارے طرف سے یا مجلس سے علماء کی طرف سے کوئی ہیلپ چاہیے تو ہم حاضر ہیں. اس میں کافی سیکریفائسز کی ضرورت ہے, بندے کے پاس 24 گھنٹے ہیں, وہ 1 گھنٹہ کم سوئے تو ہو سکتا ہے 1 گھنٹہ آگے وہ کمیونٹی میں ہیلپ کر دے. آپ اپنا گھنٹہ ہفتے میں ایک مرتبہ یا مہینے میں ایک دفعہ اپنے اپنے سینٹر کو دیں اور دیکھیں کیا کام کر سکتے ہیں. ماشاء اللہ ہمارے پاس کافی ٹیلنٹ ہے جس کو ہم یوز کریں اور یوز کے اپنی کمیونٹی کے لیے سیکریفائس کریں. اس سے آپ کا بھی فائدہ ہے, آپ کے بچوں کا بھی فائدہ ہے, آپ کے قوم کا بھی فائدہ ہے. انٹرفیت کے علاوہ ایک اور ہم ابھی ٹائم کم ہے تو میں ایک اور, یہ ہمارے مولاناؤں کے ساتھ جب بات چیت ہوتی ہے تو شادی کے مسئلے میں کافی مینوئل پروسیس ہے, اس کو ہم نے اپنی کوششوں سے ایک سسٹم پرووائڈ کیا ہے جس پہ کافی محنت کی ہے لاسٹ, اور آج سے وہ لانچ کر رہے ہیں. मैं दो बहनों को इनवाइट करता हूँ, बाजी असमा और बाजी दुर्रे शहबाज, जिन्होंने इस हमारे साथ इसमें काफी हेल्प की है और ये सिस्टम पूरा हुआ, आपको प्रेजेंट करेंगे। बिस्मिल्लाह भाई। बर मोहम्मद वाले मोहम्मद साहब, ये बाजियों ने पिछले 6 हफ्ते में बहुत मेहनत की है इस सिस्टम को इस हाल तक पहुंचाने के लिए। अल्लाह इन सबको बहुत अच्छा रखे और हमेशा अपने रिस्क में बरकत देता रहे और इनकी दर्जात को भी बुलंद करता रहे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अस्सलाम वालेकुम ब्रदर्स सिस्टर्स एंड रिस्पेक्टेड उलमास। सबसे पहले थोड़ा सा इंट्रोडक्शन है कि इमाम हुसैन की तरफ से काफ़ी ज़्यादा काम किया गया औरतों की तरबियत में, जिसमें के कुछ इवेंट्स जो हैं वो किए गए, और उनमें से जो इवेंट्स हम लोगों ने रन किए वो डिफरेंट सिटीज़ में मैरिज इवेंट्स थे, जिसमें ये एहसास दिलाया गया लोगों को कि किस तरह स्पाउस को चूज़ करना, उसके लिए पहले क्या आपको पता होना चाहिए और आपको क्या करना चाहिए, किस किस्म की चीज़ें देखनी चाहिए, उन चीज़ों से हट के जो हम नॉर्मली देखते हैं। तो उस जब हमने ये सब सोचा कि हमने न्यूपोर्ट में किया, उसके बाद लंदन में और बर्ले में जो है ये 3 इवेंट्स किए गए, और वहाँ से ये ज़रूरत का लोगों ने हर जगह से ये इशू जो था उनके लिए था कि ये सब ठीक है कि हमने उनको बता दिया कि कैसे स्पाउस सिलेक्शन करनी है, लेकिन बहुत मुश्किल है कि जैसे स्पाउस आप बता रहे हैं उनको ढूंढा जाए, और उसके प्लेटफॉर्म की हर जगह से एक प्लेटफॉर्म की ज़रूरत थी जहाँ से इज्तिमाई तौर पर कुछ किया जाता और सबके लिए एक जगह होती जहाँ से वो सूटेबल स्पाउस जो हैं उनको ढूंढ सकते कम्यूनिटी के लिए। तो उसके लिए हमने मजलिस उलमा की गाइडेंस में एक इनिशिएटिव लिया और फाइंड योर स्पाउस के नाम से एक वेबसाइट जो है वो इंशाल्लाह आज लॉन्च होगी। फाइंड योर स्पाउस इज वेरी इजी, और इसीलिए इसको काफी आसान बनाया गया है ताकि हर एक की एक्सेस जो है हर एक के लिए वो एक्सेसिबल हो। सिस्टर शवा,
इसमें आप लॉग इन कर सकते हैं और बहुत सिंपल तरीका है उसमें रजिस्टर करने का, और जब हमारी सेटिस्फेक्शन हो जाए कि उसमें आईडी और उसमें जो भी उलमा के जो रेफरेंसेस होंगे, और एक दफा जब सेटिस्फेक्शन हो जाएगी तो फिर आपका अप्रूव हो जाएगा। तो आपकी फैमिली में, आपके फ्रेंड्स में, आपके मिलने जुलने वालों में अगर कोई इस तरह से मुश्किल में है तो आप प्लीज आप लोग इंकरेज कर सकते हैं कि वो इससे फायदा उठाएं।
बहुत सिंपल है कि अगर आप उसके देखें कि वहाँ पे हमारे 3 प्रोसेसेस हैं जिसको कहा गया है कि सबसे पहले जो है कि आपने अपने आप को प्रिपेयर करना है, उसके लिए आर्टिकल्स दिए गए, वीडियोस दी गई और मैरिज की इम्पोर्टेंस के बारे में बताया गया है। सेकंड जो उसकी गाइडेंस है उसमें ये है कि आप देखिए कि आपको क्या क्या चीज़ की ज़रूरत होगी, और फिर उसके बाद एक्चुअल मैरिज के वहाँ पे क्या क्या किया जा सकता है, फॉर्म, सिविल मैरिज, ऑल दिस इंफॉर्मेशन इज एवरीथिंग इज टुगेदर। सो इट्स नॉट ओनली अबाउट हाउ टू फाइंड योर स्पाउस, इज टू डू विद हाउ यू कैन गेट थ्रू द प्रोसेस ईजिली। उसके साथ साथ ये कि जब आप रजिस्टर करेंगे तो दूसरी वेबसाइट्स पे हमने देखा कि इश्यूज थे, और हमारे ब्रदर जिन्होंने हमारे साथ बहुत ज़्यादा काम किया, ब्रदर अली जाफरी, जिनके बगैर ये मुमकिन नहीं था, उन्होंने उनकी एक्सपर्टीज थी, उन्होंने पहले भी इसमें काम किया और बताया कि अक्सर लोग जो है वो कोई भी वेबसाइट पे रजिस्टर हो जाता है और उसके बाद उनको मतलब चेस करना मुश्किल होता है। तो हमने उसको एक सही मतलब करने के लिए कि जो बंदा है वो सही है और वो एग्जिस्ट करता है, उसके लिए हमने जो है वो 2 proof of IDs मांगी हैं, एक यूटिलिटी बिल है, पासपोर्ट की कॉपी, जिससे हमें सब कुछ पता चल जाएगा। ये इन्फॉर्मेशन बहुत कॉन्फिडेंशियल होगी, जो कि हम जो 3-4 लोग हैं, एहसान भाई, सिस्टर शवार, मायसेल्फ एंड ब्रदर अली जाफरी और सिस्टर महर, हम सब लोगों तक ही वो इन्फॉर्मेशन पहुंचेगी। उसके बाद आपको जब तक हम प्रूफ नहीं करेंगे कि ये जो जिन्होंने रजिस्टर किया है वो सही हैं, जो कि रेफरेंसेस भी वो मुहैया करेंगे कि एक उनके इलाके के आलिम होंगे और दूसरे कम्युनिटी के, जरूरी नहीं है कि हर बंदा जो है वो किसी عالم کو جانتا ہو تو اگر وہ کسی کمیونٹی کے ویل نون پرسن کو جانتا ہے تو اس کا ریفرنس دے سکتا ہے. جب تک ہماری سیٹسفیکشن نہیں ہوگی ہم فون کر کے پتا کریں گے کہ یہ بندہ صحیح ہے یا ہماری سسٹر بردر جو بھی ہے, اس کے بعد ہم ان کو آئی ڈی نمبر دیں گے اور ان کے پاس بہت شارٹ انفارمیشن ہوگی جو کہ آپ لوگ جب فائنڈ یور اسپاؤس میں جائیں گے تو سب دیکھ سکیں گے کہ کس قسم کی انفارمیشن ہے, لیکن جو کانفیڈینشیل پارٹ ہے وہ صرف ہم لوگوں کے پاس ہوگا ان شاء اللہ. اور ہم آپ سے سب سے یہی امید کرتے ہیں کہ آپ ویب سائٹ پہ جائیں, اس سے آپ کو پتہ چلے گا کہ اٹس ویری سمپل, اور پھر اس کے بعد رجسٹر کریں اور انشاءاللہ آپ دیکھیں گے کہ آپ کو بہت جلدی رسپانس ملے گا. جزاک اللہ.
بہت شکریہ بھائی, میں جناب علی جعفری صاحب کا بھی میری طرف سے بہت بہت شکریہ. ایک ان کے لیے زبردست سلوار پڑھ دیں, ان کی محنت کے بغیر یہ لانچ نہیں ہو سکتا. بہت شکریہ,
بہت شکریہ. یقیناً جو میرج کے حوالے سے واقعہ بہت مسائل ہیں, اور اس حوالے سے جو غلامی سرپرستی نے فراہم میں مدد کی, اور امید ہے کہ گھر تک یہ جو سروس پرووائڈ کی جائے گی پوری کمیونٹی کے لیے بند ہوگی. جیسا کہ ہم سوچتے ہیں کہ ہماری جو کمیونٹی یہاں پر آباد ہے اس میں ٹیلنٹ کا کسی کی لحاظ سے بھی کوئی ٹیلنٹ کی کمی نہیں ہے. شاید میں بجاؤ ہوں گا اس حوالے سے کہ یہ کہوں کہ ہم خود اپنی شناخت صحیح نہیں رکھتے, اور ہمیں اتنا کانفیڈنس نہیں ہے کہ ہمارے اندر کس طرح قابل افراد موجود ہیں, لیڈیز کی سائڈ پر بھی اور جینٹس کی سائڈ پر بھی جو مختلف فیلڈ میں کام کرتے ہیں, خود اس معاشرے میں, سوسائٹی میں, برطانیہ میں, سوسائٹی کی خدمت میں, انسانیت کی خدمت میں باقاعدہ کوشاں ہیں. اور اسی طرح جو خواتین کی سائڈ ہے بہت سارے انٹرکچرس لیڈیز کی سائڈ پر بھی موجود ہیں, اور انہیں انٹرکچر میں سے آج ہماری خوش قسمتی ہے کہ ہمارے درمیان ایک ایسی خاتون ہیں کہ جو یقیناً ہمارے لیے باعث عزت ہے. مسلم ہیریٹیج کے حوالے سے ان کی بہت کنٹریبیوشن ہے, کام کر رہی ہیں, وہ مسلم ہیریٹیج کی ہیڈ ہے سسٹر زہرا قاسمی جو آج اس پروگرام میں موجود ہیں. میں دعوت دوں گا سسٹر زہرا قاسمی کو کہ وہ مسلم ہیریٹیج کا تمام انٹروڈکشن یہاں پر پیش کریں, اور آپ سے بات کر کے بلند سوال کے ساتھ.
Tragically, on the 8th of Shawwal in 1925, the Saudi government and the regime of today decided to demolish and destruct the whole of that cemetery. They didn't stop there, they went on to Jannat al-Muwalla in Mecca, where the Holy Prophet's uncle and Hazrat Abu Talib and also his wife Khadija is buried, and also his blessed mother, peace be upon them all. 95% of destruction in the Saudi Arabia, Islamic destruction heritage, has been destroyed by Saudis. And this has continued to earlier this year, where they wanted to destroy the home of the Holy Prophet where he was buried, where he is born. because of the uproar around the world, the various petitions of thousands of people united, the Sunnis and the Shias, to say that this was enough, our heritage has been destroyed, and you cannot carry on, can continue. They miraculously took a U-turn and decided that upon the pressure that they were facing, they said that they would encompass and include the renovation that they had planned with the Holy Prophet's house, which is now actually a library. We returned just last week from Mecca, and it's unbelievable the destruction and the renovations and the so-called refurbishment program that they're doing that has been carried out in the last 25 or 30 years. Save Muslim Heritage is a grassroots campaign. We need your support. We need the people's support to lobby this imminent destruction to the various institutions that we are lobbying. To do that, we have set up websites and Facebook campaigns and various YouTube channels we've got, promo videos that we're asking you all to join, so that when we take this issue and campaign up to UNESCO, for instance, we have your voices, we have your support. So please do join us on that campaign, where we are requesting that each and every one of you at your centres highlight this issue. There are various actions that we can all take at your centres for you to take forward these issues and the imminent destruction that we are going to be facing in Iraq at the moment. We know the news that is carrying out every day on a daily basis. ISIS are openly saying to us that we are heading for your shrines. So we request you to take this matter urgently and sign up so that we can approach the UN and their UNESCO body to actually make an impact. So when the war zone, when there are various wars or civil unrest that takes place, we can say that please do not touch the shrines, their religious heritage. And that goes for not only Muslim heritage, but it goes for the Christians as well, and as well as other civilizations that have lasted thousands of years. And yet this ideology that is a disease that is spreading because we are silent. And we cannot stay silent any longer. We've had amazing support from various leaders, and we can take this forward. UNESCO, we already held a meeting with their UN Association representative in London, where he said that I'm happy to take your cause forward.